नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै रेडियो नेपाल .gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन रेडियो नेपाल .gov.np प्रत्यक्ष सुन्न र अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा गतिविधि र कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं गतिविधिबाट।
पाल्पा जिल्लामा मोतीबिन्दु भएका 64 जना ज्येष्ठ नागरिकहरूको निशुल्क शल्यक्रिया गरिएको छ। जिल्लाको पूर्व खोला स्थित रिङ्नेहरमा मोतीबिन्दु भई आँखाको ज्योति गुमाएका 64 जना ज्येष्ठ नागरिकले निशुल्क शल्यक्रियाको सुविधा लिनुभएको हो। एक सातासम्म सञ्चालन गरिएको शिविरबाट मोतीबिन्दुको पहिचान भएका बिरामीको आँखा शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो। 6 वटा वडामा सञ्चालन भएको शिविरमा 800 भन्दा बढी नागरिकले निशुल्क आँखा परीक्षण गर्नुभएको उहाँले बताउनुभयो।
गतिविधिपछि सुनाउँदैछौ कुराकानी।
आजको कुराकानीमा हुनुहुन्छ झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर 4 रहेको रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रकी अध्यक्ष गीता ढकाल। सुनाउँदैछौ हालसम्म यस संस्थाले गरेका गतिविधिहरू र यस आश्रममा बस्नुभएका ज्येष्ठ नागरिकहरूको अवस्था लगायत आश्रमको भावी कार्ययोजना समेतमा केन्द्रित भएर आश्रमकी अध्यक्ष गीता ढकालसँग कार्यक्रम संयोजक राजन कार्कीले गर्नुभएको कुराकानी।
यहाँलाई यस कार्यक्रममा स्वागत छ।
धन्यवाद।
गीता ढकालज्यू, अब यो संस्थाको अध्यक्ष भएर बस्नु भएको छ, यो संस्था कहिले स्थापना भयो र के का लागि स्थापना भयो अथवा यो संस्था स्थापना गरेर यो क्षेत्रमा लाग्नुपर्छ भन्ने कुराको प्रेरणा कसरी जाग्यो?
नमस्कार। यो आश्रम 2070 साल 11 महिना 19 गते काठमाडौँ महानगरपालिकामा दर्ता भयो। यो आश्रमलाई चाहिँ हामीले काठमाडौँमा दर्ता गर्यौँ अनि हाम्रो कार्यस्थल दमक झापा दमक नगरपालिका वडा नम्बर 4 त्यहाँको अलि माथिर छ, त्यहाँ चाहिँ त्यो आश्रम अनि यसको यो आश्रम चाहिँ शाखा कार्यालय खोलेछौँ हामीले त्यहाँ। यो आश्रम चाहिँ मेरो बाल सखा बाल सखी मनमाया सुनवार जो कि लन्डनमा नर्स हुनुहुन्छ अहिले, उहाँ नर्समा वृद्धाश्रममै काम गर्नुहुन्छ। उहाँले उहाँको चाहिँ बुवा र आमा, बुवाको नाम पनि रत्नबहादुर, गाडी एक्सिडेन्ट भएर खस्नुभयो, आमा पनि रत्नमाया, उहाँ चाहिँ क्यान्सर भएर बित्नुभयो। मेरो साथी मनमाया सुनवारले चाहिँ आफ्नो बुवा आमा रत्नमाया सुनवार र रत्नबहादुर सुनवारको सम्मानमा सम्झनामा यो आश्रम खोल्नु भएको हो। म 2013 लन्डन घुम्न गएको थिएँ अनि साथीले मलाई भन्नुभयो तिमी यो आश्रमको सचिव बनिदेऊ न भन्नु, मलाई कहीँ पनि थाहा थिएन बेलासम्म के गर्नुपर्छ, सचिवले कसो गर्नुपर्छ म कहीँ थाहा थिएन। अनि त्यस पछाडि आएर 2070 सालमा चाहिँ यो आश्रम खुल्यो। यो संस्थाको चाहिँ मनमाया सुनवारका मातापिता को सम्झना साथै पति पन्दुबहादुर आले, छोरी पारिका आले, छोरा पराग आलेको सहभागिताद्वारा सञ्चालित छ। मनमाया सुनवारका बहिनीहरू सीता सुनवार, आइसा सुनवार, रिता सुनवार, मिता सुनवार, छोरा बुहारी अजित, रिता, मुना, छोरी ज्वाई, लक्ष्मी र अन्य सम्पूर्ण सुनवार परिवारको सहयोगमा यो सञ्चालित हुँदै आइरहेको छ। यो संस्था 2 कठा जमिनमा 6 कोठा घरको 10 मात्र बस्न मिल्ने, 10 मात्रै आश्रय दिन मिल्ने खालको बनाइएको छ। त्योभन्दा बढी हामीले अहिले सोचेका छैनौँ। आश्रममा आउनेलाई निशुल्क प्रवेश गराइने, खान बस्न कहीँ पनि पैसा नलाग्ने, सानोतिनो उपचार बाहेक ठुलो उपचारमा वृद्धहरूको भत्ताबाट चलाइनेछ। आश्रममा सम्बन्धबाट अपहरित भएका, सडकमा बस्ने कोही आफन्त नभएका, सन्तान नभएका र असहाय वर्गलाई लक्षित गरिएको छ। समाजसेवाबाट उत्प्रेरित बाल मैत्री बनाउने लक्ष्यका साथ अघि बढ्नेछ।
बाल मैत्री भन्नुभयो नि, बाल मैत्री भन्नाले कस्तो, के खालको रोड म्याप? बाल मैत्री भन्नाले ज्येष्ठ नागरिकसँग बाल बालिका घुलमिल गराउने हो कि कसरी बाल मैत्री बनाउने हो?
मैले अब ज्येष्ठ नागरिकलाई उहाँहरू चाहिँ बाल सुलभ हुनुहुन्छ, कतिजना होइन, कतिजना चाहिँ अपाङ्ग हुनुहुन्छ, कोही रसन्दो हुनुहुन्छ, कोही एकजना त एकदमै कहीँ पनि थाहा पाउनुहुन्न उहाँले होइन, अनि कोही चाहिँ अब खुट्टा भाँचिनु भएको छ, कसै पुग्नु छ, उहाँहरूलाई चाहिँ बच्चाले जस्तो स्याहार्नु पर्दछ, डाइपर फेर्नु पर्ने नै छ, खाना खुवाइदिनु पर्छ, डोर्याएर हिँड्नुपर्छ उहाँहरूलाई, अनि अब कहीँ लानु पर्यो भने हुइसमा स्टेसनमा मात्रै लानु सक्ने अवस्था पर्नु छ। दुई तिनजना एकजना त उहाँलाई बेडमा पनि राख्न सक्दैन, उहाँलाई लडिहाल्नुहुन्छ, हिँडिहाल्नुहुन्छ, हेल्थी मेन्टली अप्ठ्यारोमा हुनुहुन्छ, अनि उहाँलाई चाहिँ हामीले भुइँमा बेड बनाएर सुताउनु परेको छ।
अहिले यो आश्रममा बुबा आमाहरू कतिजना हुनुहुन्छ, कतिजना आमा हुनुहुन्छ, कतिजना बुबा हुनुहुन्छ?
नौजना हुनुहुन्छ अहिले चाहिँ, अनि नौजनामा चाहिँ, अनि जम्मा अहिलेसम्म त धेरैजनाले आश्रय लिइसक्नुभयो। म 70 साल नै खोलेको, आउँदै जाने 5-5 जना त मरिसक्नुभयो त्यहीँ। अहिले चाहिँ हाम्रो कहाँ 9 जना हुनुहुन्छ। अब यो आउने जाने घट्ने क्रमहरू भइरहेको छ होइन, अहिले चाहिँ हामीसँग 5 जना आमा, 4 जना बाबाहरू हुनुहुन्छ,
9 जना जम्मा
9 जना हुनुहुन्छ अहिले।
अब 70 सालमा खोल्नुभयो, 70 सालदेखि अहिले 81 लाग्न आँटिसक्यो भनेपछि 10 वर्ष कम्प्लिट भयो, 11 वर्ष लाग्न आँट्यो। यसमा आश्रमको सेड्युल चाहिँ कस्तो छ ज्येष्ठ नागरिकहरूको लागि? बिहान के गर्नुहुन्छ, दिउँसो के गर्नुहुन्छ, बेलुका के गर्नुहुन्छ, कसरी त्यो व्यवस्था मिलाउनु भएको छ?
बिहानै अब उहाँहरू 7 बजीतिर उहाँलाई कालो चिया प्रोभाइड गरिन्छ, कालो चिया, अनि एकछिन पछाडि अब धोइ पखाइ सबै गरिसकेपछि कालो चिया छ, कालो चिया दिएपछि ब्रेकफास्ट लिन्छ। ब्रेकफास्टमा मुरैहरू होइन, रोटीहरू, आफ्नो घरमा बनाएको रोटीहरू जस्तो दिने गरेको छ, अनि त्यस पछाडि 10 बजीतिर खाना खुवाउनुहुन्छ। खाना खाएपछि त्यहाँ हाम्रो जमिन धेरै छ, टहल्ने ठाउँ छ, त्यहीँ बस्नुहुन्छ, अनि त्यस पछाडि दिउँसो 12-1 बजीतिर खाना दिन्छौँ। खाना पनि अब दिनदिनै फरक फरक, कसैले कहिले पानी पनि दिन्छौँ, कसैले कहिले रोटी दिन्छौँ, कहिले नाउलो बनाएर दिन्छौँ, बिरामीको कस्तो हुनुहुन्छ कन्डिसन हेरेर, त्यो हामीले अर्ग्यानिकै खानेकुराहरू चलाइराखेका छौँ
दिनभरि। त्यसपछि बेलुकाभरि यही नै सेड्युल
छ।
अनि उहाँहरूको स्वास्थ्य समस्याहरू पनि हुन्छ होला, ज्येष्ठ नागरिक वृद्धहरू हुनुहुन्छ, स्वास्थ्य समस्यालाई चाहिँ जाँच्नको लागि, स्वास्थ्य परीक्षण गर्नका लागि त्यस्तो स्वास्थ्य सुविधाहरू पनि उपलब्ध गराउनु भएको छ?
अनि छ, मैले चाहिँ अब सक्नेलाई हस्पिटल लान्छौँ, नमकको आम्ना हस्पिटल छ, लाइफ लाइन छ, त्यही हस्पिटल लान्छौँ, अनि कहिले काहीँ त्यही हस्पिटलबाट पनि नर्सहरू आउनुहुन्छ, सघाइदिनुहुन्छ, साथीहरू हुनुहुन्छ, डक्टरहरू हुनुहुन्छ, उहाँहरू आएर कहिले काहीँ हेल्थ चेकअपहरू गरिदिनुहुन्छ, अन्त ठुलो बिरामी भयो भने चाहिँ अब हामीले हस्पिटल लगेर जोइन गर्छौँ।
अवश्य पनि ज्येष्ठ नागरिकहरूलाई स्याहार चाकार गर्न निकै गाह्रै हुन्छ, एकजनालाई त भने कम्तीमा पनि 10 जना जति त्यहाँ बस्नु भएको छ, विभिन्न क्षेत्रबाट आउनु भएको छ, विभिन्न समुदायबाट, विभिन्न वर्गहरूबाट आउनु भएको छ, उहाँहरूको सोचाइ आफ्नै किसिमको हुन सक्छ, कसरी मिलाएर राख्नु?
धेरै कठिन कार्य हो यो, एकदमै धेरै कठिन कार्य हो, अनि कोही कस्तो एग्रेसिभ खालको हुनुहुन्छ, कोही झगडालु हुनुहुन्छ, कोही आफ्नो घर नसम्झेर मारपिट पनि गर्नुहुन्छ कहीँ न कहीँ होइन, अनि हामीले धेरै समस्याहरू यसमा झेलेका छौँ। उहाँले उहाँलाई मार्ने, झगडा गर्ने, कुटकाट गर्ने, एकजना घाइते पनि बनाउनु छ होइन, अनि हामीले कागज पनि गराएर उहाँलाई तपाईँले आइन्दा यस्तो गर्नु भने तपाईँलाई यसरी राख्छ भनेर, अनि उहाँहरू चाहिँ मलाई यिनीहरूले आश्रय दिएको छ भनेर कतिजनाले सम्झिनुहुन्न क्या, उनीहरू मान्छेको आफ्नै घर सम्झिनुहुन्छ उहाँले, अनि कहिले काहीँ झगडा पनि पर्छ, मारामार पनि पर्छ, कुटाकुट पनि परेन, पुलिस बोलाएर पनि हामीले यसरी गराएका छौँ होइन,
समस्या समाधान गर्नुभएकै छ,
समाधान आइन सम्बन्ध गरेका छौँ।
अब ज्येष्ठ नागरिक संस्थाको अध्यक्ष भएर तपाईँले काम गरिरहनु भएको छ गीता ढकालज्यू, आफ्नै चाहिँ उमेर कति भयो?
म 61 अब 62 लाग्छु, 62 वर्ष
हुनुहुन्छ भइसक्दै है। अब 62 वर्षको उमेरमा पनि तपाईँ यसरी सक्रिय भएर काम गर्नु भएको छ, ज्येष्ठ नागरिक संस्थाको अध्यक्ष बन्नु भएको छ, 10 जना ज्येष्ठ नागरिकहरूलाई पालन पोषण गरेर उहाँहरूको हेरचाह गर्नुभएको छ, तपाईँलाई चाहिँ यो यसरी सेवा गर्नुपर्छ भन्ने कुरो कसरी जागो, प्रेरणा कसरी पाउनुभयो?
सर मलाई चाहिँ यो वृद्धाश्रम खोल्नै पर्छ भन्ने मलाई चाहिँ सानै नराम्रो लाग्छ, होइन एकदम राम्रो कुरा होइन यो. आफैले आफ्नो सन्तानलाई आफैले हेर्नुपर्छ, आफूले बाउ आमाले जन्माएपछि आफ्नो नानीहरूले बाउ आमालाई गर्नुपर्छ भन्ने लाग्छ. तर आफ्नो छ कतिजनाले आफ्नो बुहानीले कुट्नुभएको छन्, कुटेर निलधाम बनाएर आउनुभएको छ उहाँहरू होइन. अन्त कतिजनालाई घरबाट भोकने थाक लाएर निकाल्नु भएको छ, कतिजनालाई सब छन् छोरा खाने सब छन्, कति एक दुईजना त सबै सन्तान छन् तर उहाँलाई कसै पनि हेर्दैन, उहाँहरू नै आउनुहुन्छ होइन. अनि आफ्नो थाम्न सकिँदैन होइन, अनि त्यसलाई राख्नु भएको छ. कहीँ अब बाटोमा माग्ने बस्नुभएको छ नगरपालिकाले, नगरपालिकाले कहिले यो मानव सेवा आश्रमले विभिन्न ठाउँबाट चाहिँ ल मेरो मान्छे राखिदिनु पर्यो भनेर भन्नुहुन्छ. अस्ति एकजना नि अलिक दिमाग खराब भएको मान्छेलाई ल्याउनु भएछ मानव सेवा आश्रमबाट भनेर होइन. अनि जस्तो भनेपछि अब त्यहाँ मनमाया सुनवारको बहिनीले उहाँको हानी बानी पनि अलिक नराम्रो खालको रहेछ होइन. जस्तो भनेपछि नराख्ने भनेको झगडा गरेर दुनियाँ लफडा गरेर गर्नुभयो. अनि मैले बहिनी जे कुरा गर्नु म सहगण्डिल गर्नु अहिले भर्खर आउनुभएछ उहाँ बहिनी म पनि बिन्दाश्रममै इजरायलमा बसेर आउनुभएको
सेवा
गरेर आउनुभएको. अनि यो खोल्ने मान्छे पनि लन्डनमा बिन्दाश्रममै काम गर्नुहुन्छ, उहाँ त्यहीँ काम गर्नुहुन्छ.
अनुभव छ,
धेरै अनुभव 20 वर्ष 30 वर्ष भइसक्यो पनि लन्डनमा म पनि पुगेको छु त्यहाँ आश्रममा होइन. अनि त्यस्तो जस्तो कुराहरू चाहिँ एकदमै गाह्रो छ क्या हामीलाई समस्या छ धेरै. अब मान्छे मर्नुहुन्छ कोही छैन नेपाली नै, अब त्यसको पनि खर्च थुप्रो लाग्छ. काप छुनिया गर्नु पर्यो, तेह्र दिन थाक्प मिलाउनु पर्यो, घर चक्काउनु पर्यो, पूजा लाउनु पर्यो होइन. आफ्नो कल्चर अनुसार कोही राजवंशी छ, कोही राई छन्, कोही कामी छन्, कोही दमाइहरू हुनुहुन्छ होइन. आफ्नो कल्चर अनुसार सबै छोडेर गरेर अनि त्यो सबै हामी व्यवस्थापन गरिराखेका छौँ.
अनि त्यो खर्च चाहिँ कहाँबाट व्यवस्थापन गर्नुहुन्छ?
यो संस्थाको सत्संस्थापिका हुनुहुन्छ मनमाया सुनवार, उहाँले चाहिँ लन्डनमा नर्स हुनुहुन्छ. उहाँले अब म पनि मभन्दा 4 वर्ष ठुलो होइन. अनि उहाँले चाहिँ अब धेरै समस्या छ, उहाँलाई धेरै स्वास्थ्य पनि समस्या छ. अनि उहाँको छोरी चाहिँ इन्जिनियर छ होइन. छोरीले आफ्नो कमाइको 30%, बुढाले 2%, छोराले 2%. अनि उहाँको ओभर टाइम काम गरेर घुँडाको समस्या छ. अनि दुनियाँ काम गरेर उहाँले चाहिँ यता खर्च पठाउनुहुन्छ. अनि म चाहिँ खर्च चाहिँ मैले चाहिँ खर्च आर्थिक अवस्था कानुनी भन्दा यो रिन्यु गर्ने कामहरू यसको
संस्था चलाउने भनेपछि दुःख त पर्छ नै, परिश्रम पनि धेरै पर्छ, दिमाग पनि धेरै सोच्नु पर्छ. आय स्रोत नियमित रूपमा आउने भइदियो भने त राम्रै भयो, तर भएन भने संस्था चलाउन गाह्रो हुन्छ. स्थानीय सरकार छ, त्यस पछाडि हाम्रो नेपाल सरकार छ, यी सरकारहरूले चाहिँ यस्ता आश्रमहरूलाई कति सहयोगहरू केही गरेको छ कि छैन?
कसैले पनि अहिलेसम्म म पनि माग्न गएको छैन. अब जानु भन्छन् मलाई फुर्सद पनि हुँदैन, कहाँ जाने के गर्ने नभन्ने थाहा पनि छैन. जाति भन्छन् तर मैले नमगर नगरपालिकालाई चाहिँ हामीलाई चाहिँ यो माटो ग्रामल गराइदिनु छैन, ग्रामल चाहिँ भएको छ
सानो माटो
ग्रामल गरिदिनु छ नगरपालिकाले, नमक नगरपालिकाले. अनि अब एउटा चौचारो बनाइदिने भनेर उपमेयर गीता अधिकारीले, यहाँको पहिलाको उपमेयर गीता अधिकारीले बनाइदिने भनेर पुरा सबै खर्चहरू सबै लेखेर लानुभएको थियो होइन. तर अहिलेसम्म भएको छैन,
भएको छैन,
टाइप पनि भएको छैन.
अनि तपाईँ नजानु भएको कारण चाहिँ अहिलेसम्म चलिरहेको छ, चल्छ नै होला भनेर हो कि नभ्याएर हो कि अब यिनीहरूले दिँदैन किन जानु भनेर हो कि किन नजानु?
होइन, अब दुई दिन भएर 5-6 महिनै पहल गरिसक्छु अब होला जस्तो लाग्दैन मलाई,
विश्वास नलागेर
विश्वासै लाग्दैन
पटक्कै.
चलुन्जेल चल्छ, हामीसँग पैसा छैन भने हामी बन्द भन्नेछौँ.
अनि त्यो आश्रममा बस्ने ज्येष्ठ नागरिकहरूको हालत के हुन्छ?
होइन, उहाँहरूलाई चाहिँ हामी पूर्ण माथिन्जेल हामी छ कहिले पनि बिमारी छैनौँ. उहाँहरूलाई चाहिँ हामी पालिरहन्छौँ जहिलेसम्म.
नयाँ नयाँ पनि आउनुहुन्छ होला, सिफारिस भएर पनि आउनुहुन्छ, कहीँ भेटिएका मान्छे पनि हुनुहुन्छ. अथवा त्यो आश्रममा कस्तो कस्तो ज्येष्ठ नागरिक हुनुहुन्छ?
दुईजना मात्रै हुनुहुन्छ परिवारमा, अरू सबै बिमारी चाहिँ हुनुहुन्छ.
परिवार भेट्न आउनुहुन्न
उहाँलाई? कहिले आउने, कोही बङ्गलादेश भन्नुहुन्छ, कोही कहाँ भन्नुहुन्छ होइन, कोही आसाम भन्नुहुन्छ, कसैले पनि कोही भेट्न आउने भन्ने छैन.
आफै पनि ज्येष्ठ नागरिक भइसक्नु हो, फेरि ज्येष्ठ नागरिकको नजिकमा बसेर काम गर्नुभएको छ. ज्येष्ठ नागरिकहरूका समस्याहरू चाहिँ के हुँदो रहेछ? किन परिवारसँग उहाँहरू मिल्नु न त परिवार मिल्दैन?
अब उहाँहरू पनि अलिकति एकलकाठे बुढाबुढी भएपछि आफू पनि एकलकाठे हुन्छ हुनु रहेछ होइन. उहाँहरू पनि एकलकाठे, अनि सन्तानले पनि अलि व्यवस्था गर्ने कि, सन्तानले पनि आमा बाउलाई व्यवस्था गर्ने. हाम्रो पालामा कस्तो थियो नि, अब आमा बाउलाई हामीले, मैले मेरो आमालाई 90 वर्षसम्म सुनको महलमा राखेर हुर्काएँ होइन. मेरो आमालाई मैले म पनि अनम्यारिड होइन, मैले पनि मेरो आमालाई, मेरो सान सुन्दर नानी रहेछ तर मैले मेरो आमा मसँग बस्नु भएर मैले आमालाई मैले यस्तो सघनाखेँ मैले झापा जिल्लामा सबैले थाहा पाउँछ क्या नराम्रो अहिलेको नानीहरूलाई त्यस्तो छैन बाउ आमालाई आर्थिक कमजोरी पनि हो जबसम्म हाम्रो हातमा पैसा छैन सम्पत्ति छैन तबसम्म बच्चा हेर्दो रहेछ
पैसा हुँदाखेरि मात्रै हेर्ने हो कि अथवा त संस्कार नभएको हो कि किनभने बाबुआमा भनेको त बाबुआमै हो नि त होइन उहाँहरूलाई त हामीले बाँचुन्जेलसम्म सेवा गर्नुपर्छ भन्ने हाम्रो संस्कार छ हाम्रो परम्परा छ हाम्रो धर्मै त्यही छ शास्त्र अनुसार श्रवण कुमारले आफ्ना बाबुआमालाई दुईतिर बोकेर हिँडेको कथा छ हामी त्यो पढ्छौँ किन त्यो नैतिक शिक्षा कम भएर हो कि अथवा चेतनै कम भएर हो कि किन त्यस्तो भएको होला
नैतिक शिक्षा पनि कमी हो नैतिक शिक्षा पनि कमी हो अनि अब मान्छेलाई समाजले पनि अलिकति ओल्लो घर पल्लो घरले यसो गर हुँदैन भनेर सिकाउने पनि अब सोसाइटीले पनि होइन यो चाहिँ हामीले लोकल लेभलमा पनि हामीले जस्तो ओडाले पनि होइन ओडाहरूले पनि यो बच्चाहरूलाई ल्याएर जसले आफ्नो बाबुआमालाई हेर्दै छैन नि जस्तो अब राम्रो गर्नेलाई पुरा खानिँदैछ नि बुहानीहरूलाई पुरा खानिँदैछ नि जस्तो नि बच्चाले राम्रो हेर्नेलाई पनि अलिकति हामीले सामाजिक सञ्जालै बनाउनु पर्छ जस्तो लाग्छ मलाई
जसले बाबुआमा राम्रो पालेको छ त्यसलाई पुरस्कृत गर्ने खालको योजना ल्याउनु पर्यो सरकारले स्थानीय सरकारले विशेष गरी
अहिले सुन्दै हुनुहुन्छ रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रकी अध्यक्ष गीता ढकालसँग गरिएको कुराकानी 61 वर्षीय अध्यक्ष गीता ढकालसँग गरिएको थप कुराकानीलाई अगाडि बढाऊ
तपाईँ यो आश्रममा 70 सालदेखि नै बस्नु भएको छ 70 सालदेखि नै स्थापना भयो
पहिला साथी थिए अहिले साथीलाई कोभिड भएपछि उसले अब म बाँच्नु जस्तो लागेन भने होइन कोभिडको बेलामा लास्ट भएर बाँच्यो क्या मेरो यो मनमा सुनवा अनि अब गीता अब म सक्छिनँ म बने भने यो तिमीलाई ह्यान्डल गर्छु भनेर उसले मलाई ह्यान्डल गरेको मैले अहिलेसम्म एक रुपियाँ पनि तलमाथि गर्न छैन नि शुल्क सेवा गर्न छ मैले 5 पैसा पनि नलिकन यो 11 वर्ष मैले एकदमै हार्ड वर्किङ गर्न
आफ्नो कर्तव्य ठानेर काम गर्नुभएको छ कस्ता खालका ज्येष्ठ नागरिकहरू चाहिँ वृद्धाश्रममा आउनु पर्ला अथवा तपाईँको आफ्नो सोचाइ पनि त हुन्छ नि होइन ज्येष्ठ नागरिकहरूलाई दिवा सेवा केन्द्र बनाएर दिनभरि त्यहाँ बसेर एक आपससँग कुराकानी हुन्छ अनि बेलुका घर फर्किँदा उपयुक्त हुने हो कि अथवा केही नभएका कोही नभएका सहारै नभएको बेसहारालाई चाहिँ ज्येष्ठ नागरिक वृद्धाश्रम ल्याएर राख्नुपर्ने हुन्छ कि तपाईँको चाहिँ दृष्टिकोण के छ
मेरो दृष्टिकोण नै आफ्नो दिनभरि ल आफ्नो बच्चाहरू नागरिकमा जान्छन् काममा जान्छन् अनि दिनभरि ल्याउन त्यहाँ राख्छन् होइन उनीहरू बेलुका चाहिँ आफ्नो माया पाउँछ उनीहरूले आफ्नो सन्तानबाट त्यो दिवा सेवा एकदम राम्रो हो दिवा सेवा एकदमै राम्रो हो तर कोही छैन भन्छ कहीँ छैन भन्छ अब मेरो आश्रम बस्ने भन्छ
अब ज्येष्ठ नागरिकहरू त के हुनुहुन्छ भने बडा धार्मिक स्वभावको हुनुहुन्छ नि त उहाँहरू त होइन पूजा आजा गर्ने धर्म गर्ने देवी देवताको नाम सम्झिने त्यस्तो गर्नुहुन्छ तीर्थाटन देवी देवताको मन्दिरमा जाँदाखेरि उहाँहरू अलिकति आध्यात्मिक स्वभावको हुनुहुन्छ खुसी पनि हुनुहुन्छ देवी देवताको मन मन्दिर घुमाउनका लागि लानुभएको छैन
अस्ति भर्खर बुढासीमा लगाउँ होइन माई धारमा लगेर माई माईमा पुराणहरू हुन्छ अहिले काहीँ छोरी आउँछ लन्डनबाट रेस्टुरेन्ट लगेर रेस्टुरेन्टमा खुवाउँथे उनले छोरीले होइन अब कतिजना व्हिलचेयर पनि बस्न नसक्ने हुनुहुन्छ होइन त्यसलाई चाहिँ अब धेरै गाह्रो छ लान्छौँ हामी
लानुहुन्छ त्यो बसको व्यवस्था कसले संस्थाको आफ्नै छ कि अब नगरपालिकाले अथवा गाउँपालिका
आफ्नै भाडा किनेर
आफ्नै भाडा किनेर उहाँहरू खुसी हुनुहुन्छ
एकदमै खुसी हुनुहुन्छ सबैजना खुसी हुनुहुन्छ एकदमै खुसी हुनुहुन्छ
साह्रै खुसी हुनुहुन्छ
साह्रै खुसी हुनुहुन्छ फेरि कस्तो नखा भने अब यो हाम्रो नमकैनियामा चाहिँ यसरी बस्ने रेसिडेन्टल आश्रम छैन जस्तो नानी भन्ने छ होइन तर यसरी निशुल्क बसाउने हामी 5 पैसा नि लिँदैनौँ अनि निशुल्क बसाएर खाने सुत्ने व्यवस्था कहीँ पनि छैन अनि त्यहाँबाट अहिले कस्तो भयो भने अब बर्थडे मनाउने होइन अनि विवाह एनिभर्सरी मनाउने अनि त्यस पछाडि पितृहरूको अब यो श्राद्ध नगरिकन त्यहाँ ल्याएर दिने हामी हामी काममा अब चामलहरू यस्तोहरू किन्नै पर्दैन
सरसहयोग भइरहेछ
धेरै छ नि धेरै छ धेरै छ
अनि अघि तपाईँले कुराकानीको क्रममा बेलायत लन्डनमा पनि गएर त्यहाँको आश्रममा पनि हेरेँ भन्नुभयो नि तपाईँलाई त्यो अनुभव पनि होला त्यहाँको आश्रमको अवस्था र यहाँको आश्रमको अवस्थामा हामीले के गर्नु पर्ला बढी उहाँ के बढी छ सुविधा दिएको अलिकति भन्नु त अनुभव
त्यहाँ पनि दर्दनाक छ युरोपियनको ब्लक अलगै छ एसियनको ब्लक अलगै छ ब्लक 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 हुन्छ अलग अलग हुन्छ यहाँ त बरु कहिले काहीँ अब कता कता घुम्नु यसो उसो लाने हुन्छ नि यहाँ त यो वर्ष कोही भेट्न आउने पनि छन्
छोराछोरी कहाँ कहाँ
हिँड्छन् कहाँ छन्
थाहा
छैन ओल्ड एज भनेर राखिन्छ यहाँ त गभर्मेन्टले पे गर्दैन हाम्रो मात्र छैन
जे जस्तो भए पनि त्यो बस्न चाहिँ पर्यो गभर्मेन्टले दिने कुराहरू दिइरहन्छ खायो बस्यो परिवारको मान्छे भेट्न आउने सम्भावना छैन कम्ती त भन्दा त यहाँ त राम्रो छ नि
यहाँ त ओल्लो घर पल्लो घर जानुहुन्छ उता जानुहुन्छ मैले हो रक्सी अलिकति ल्याइदिउ न रक्सी खानुहुन्छ होइन अलिकति खानु जस्तो धेरै होमली छ नि नेपालको
धेरै
होमली छ धेरै राम्रो नेपाल
सम्पूर्ण ज्येष्ठ नागरिकहरूको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ छ यहाँलाई पनि थाहा छ महासंघले चाहिँ यो संस्थालाई यो वृद्धा सेवा केन्द्रलाई कतिको सहयोग गरेको छ
एकपल्टोडामा भएको थियो ज्येष्ठ नागरिकको मेला भएको थियो त्यो मेलामा म पनि अब स्कुलमा काम गर्छु भ्याउँदिन होइन अनि त्यहाँबाट एकपल्ट म हेटौँडा गएको थिएँ एकपल्ट
सहभागी हुनुभयो
कहिले काहीँ बोलाइरहनुहुन्छ कहिले काहीँ कस्तो अवस्था लाग्छ भने कहिले काहीँ काठमाडौँबाट म यो ज्येष्ठ नागरिकको सचिव हो तपाईँको हक कसरी चल्दैछ भन्नुहुन्छ उहाँले म के भन्छु भने तपाईँले हेर्ने हो मैले भन्ने होइन मैले त नराम्रो राम्रो भन्न सक्छु नि तपाईँ हेर्ने म हेर्ने हो त लोकल्ली हेर्ने हो त्यो कस्तो चल्दैछ है ल हेर्नुहोस् भनेर कहिले आउनुभएको छ तपाईँ भनेर भन्छु
भन्नुहुन्छ त्यो यो पछिल्लो तथ्याङ्क अनुसार पनि ज्येष्ठ नागरिकको संख्या धेरै बढेको छ झन्डै 29,70,000 भन्दा बढी ज्येष्ठ नागरिक हुनुहुन्छ टोटल जनसंख्याको झन्डै 10.15% बढेको छ ज्येष्ठ नागरिकको संख्या तपाईँलाई के लाग्छ अब यो ज्येष्ठ नागरिकको संख्या दिनानुदिन वर्षै पछि बढिरहेको अवस्था छ धेरै युवाहरू यहाँ छैनन् विदेशमा पलायन भएका छन् ज्येष्ठ नागरिकको संख्या त अझै पनि बढ्छ यसलाई कसरी समाधान गर्नु पर्ला सरकारले के कस्ता रणनीतिहरू ल्याउनु पर्ला तपाईँलाई के लाग्छ यस विषयमा
यसमा चाहिँ कस्तो गर्नुपर्छ भने भनिसक्ने अब घरै बसाउनुपर्छ होइन यसो वृद्धाश्रम गर्नु राम्रो कुरा होइन होइन जस्तैमा पनि आफ्नो सन्तानले कुनै मारे पनि आफ्नै सन्तान राम्रो हुन्छ होइन जहाँ पनि त्यो त भइहाल्छ होइन तर अब युवा सेवा चाहिँ राम्रो लाग्छ मलाई
युवा सेवा राम्रो
युवा सेवा राम्रो
बाहिर गइरहेका छन् नि त युवाहरू त सबै बाहिर जान्छन् उनीहरूलाई नेपालमा राख्नु पर्यो पहिला घरमा राख्नु पर्यो तब नै ज्येष्ठ नागरिक पाल्ने हुन्छ त्यसको लागि चाहिँ युवाहरूलाई यहीँ नै राख्नका लागि ज्येष्ठ नागरिक अथवा नयाँ पुस्ता र पुरानो पुस्ता बीच सम्बन्ध एकदम प्यारो बनाउनका लागि घनिष्ठ बनाउनका लागि के गर्नु पर्ला
त्यसको लागि अब यहाँ रोजगार नै गर्नु पर्यो रोजगार नै सृजना गर्नु पर्यो मान्छेले अलिकति कमाई गर्ने भन्छ त्यसबाट उनले आशा गर्छ नि त कमाई नभन्छ मान्छेले सबैभन्दा ठुलो त पैसा हो अर्थ नभन्छ मान्छेले कहीँ पनि अगाडि बढ्न सक्दैन सबै सम्बन्ध भनेकै अर्थमै अनेको हुन्छ माया पहिलो दोस्रो अर्थ हुन्छ अनि उनीहरूलाई रोजगार बनाउने व्यवस्था गर्ने जस्तो माछा पालन गर्ने कुखुरा पालन गर्ने अनुदान दिने सरकारले होइन अब घरेलु उद्योगहरूलाई अनुदान दिने अहिले अब गोलभेडा खेती गर्ने कसैले के गर्ने आफ्नो ठाउँ अनुसारको अहिले ड्रागन फुडहरूको छ होइन मार्केट आउने छन् नि त्यस्तोहरूलाई कहिले सरकारले थोरै भए अनुदान दिने तिनीहरूलाई आकर्षण गराउने
उद्योग धन्दा कल कारखाना खोल्नु पर्यो युवाहरूलाई यहाँ स्वरोजगार हुनु दिनु पर्यो अनि उहाँहरूलाई बुवा आमाहरू घरमै पालेर त्यो खालको गर्नु पर्यो सिस्टम ल्याउनु पर्यो अब यो आश्रमलाई मार्कर निर्देश गर्ने अथवा सहर सहयोग गर्ने अलिकति सद्भाव देखाउने कोही छन् कि अथवा आफैले नै यसलाई स्वतस्फूर्त रूपमा सञ्चालन गर्नुभएको छ कि के छ
हाम्रो आदरणीय गुरु ऋतुराज भण्डारी हुन्छ उहाँले हामीलाई कसरी जाने के गर्ने यस्तो हामीलाई समस्या पर्यो भने समाधान दिनुहुन्छ उहाँले समाधान मार्ग प्रशस्त गरिदिनुहुन्छ अनि मेरो साथी हामी सबै पढ्ने साथी विद्या कैलालाई यहाँ काठमाडौँमा सम्पर्क कार्यालय खोल्न निशुल्क हामीलाई घर उपलब्ध गराइदिएको छ खगेन्द्र ढकाल मेरो भाइले हालको यहाँ सम्पर्क कार्यालयलाई निशुल्क दिनुभएको छ अनि मेरो बुहारी कुमारी खनेल वकिल हुन् उनले कानुनी सहयोग गर्नु गर्छिन् अनि मेरो स्कुलको साथी महामन्दिरश्री स्कुलको भाइस प्रिन्सिपल हेमलाल चामलिङद्वारा आश्रमको उन्नतिमा उहाँले मलाई समय दिएर आश्रमलाई सहयोग गर्नुभएको छ स्वयं स्थित कमल स्टेसनरीको बहिनी मिन्ना कार्कीद्वारा आश्रमलाई चाहिने फाइल फोटो कपी सबै कुराहरू उहाँले निशुल्क उपलब्ध गराइदिएर हामीलाई सहयोग गर्दै आउनुभएको छ
सहयोगी हातहरू धेरै छन् धेरै सहयोगी हातहरू
अब हाम्रो साथी इन्द्रा देवान भन्ने छ उही लन्डनमै हो उसले आश्रमको 2,00,000 रुपियाँका ती मामा सुत्ने मेडहरू 10 मेडहरू 2,00,000 रुपियाँ दिएर बनाइदिनु भएको छ उहाँले होइन अनि मेरो दिदी भिनाजीले पनि राष्ट्रिय बिमा कम्पनीमा काम गर्नुहुन्छ उहाँले पनि राष्ट्रिय बिमा कम्पनीमा राम्रो काम गर्ने भनेर अनि उहाँबाट चाहिँ 1,00,000 रुपियाँ 90,000 रुपियाँ दिए अनि 10,000 थपेर 1,00,000 रुपियाँ उहाँहरूले पनि सहयोग गर्नुभएको छ अनि शुक्र राई हुनुहुन्छ पहिला हाम्रो संस्थापक सदस्य उहाँले 2,00,000 रुपियाँ दिनुभएको छ सुशीला थपनियाले 51,100 रुपियाँ दिनुभएको छ अनि त्यस पछाडि ज्योति काशी हुनुहुन्छ अहिलेको उपाध्यक्ष उहाँले पनि 50,000 पहिला स्थापना कालमै दिनुभएको छ जमुना नेवान साथी छ वसन्त नेवान साथीहरू हाम्रो साथीहरूले सबैले सहयोग गरिरहेका छन्
सबैले सहयोग जुटाउनु भएको छ दिनुभएको छ त्यही सहयोगमा सञ्चालन भइरहेको छ नेपाल सरकारले ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता भनेर पैसा दिएको
छ
मासिक 4,000 यो मासिक 4,000 ज्येष्ठ नागरिकको लागि उपयुक्त छ अथवा छैन के लाग्छ?
राम्रो छ, राम्रो हो,
ठिकै हो,
एकदम राम्रो हो। अब हाम्रो मान्छे कस्तो गर्न छ भने अब अलिअलि सिका बोलहरू सिम्पल गर्छ, धेरै लामो लामो रोगहरू लाग्छ भने त्यो हामीले भिन्न भत्ता चलाउँछौँ क्या।
अन्त्यमा तपाईँ अब नेपाल सरकारलाई के भन्नुहुन्छ, त्यहाँ बसेका ज्येष्ठ नागरिकलाई के भन्नुहुन्छ? अन्त्यमा
ज्येष्ठ नागरिक भनेर राखेका छन्, पैसा पनि नै लिएका छन् ज्येष्ठ नागरिक भनेर, गभर्मेन्टले पैसा लिएका छन्, तर त्यो आश्रममा चलेका छैनन्। त्यो पैसा किन खाएको? त्यो खाएको मान्छे गभर्मेन्टले त्यो गर्नुपर्छ भन्दैन, हाम्रो पैसा गएको अनुसारको त्यहाँ भएको छ कि छैन भने हेर्नुपर्छ भन्दैन, अनुगमन गर्नुपर्छ भन्दैन। यो भवन बनाउने भनेर पैसा लगाएका छन्, लाखौँ हामीलाई थाहा छ, अब कहाँ गए पैसा हेर्नुपर्छ भन्दैन गभर्मेन्टले, खोल्नेलाई नि अनुगमन नगर्ने अनि पैसा दिएको पनि अनुगमन नभने नेसनल गभर्मेन्टको काम त भएन नि त,
गभर्मेन्टले अनुगमन
गर्नु पर्यो नि, भएन भने पनिसमेन्ट दिनु पर्यो, त्यो पैसा फर्काउनु पर्ने नभए। अब मिनासम भनेर खोल्ने भनेर पैसा लगाएछ, पैयौँ छन्, उदाहरण नलिउँ, नाम नलिउँ, होइन, त्यसलाई अनुगमन गर्नु पर्यो।
अरू थप
थप कुरा राम्रो छ, जस हामीले आफ्नो नेताले भ्याइन्छन्, आफ्नो कर्मले भ्याइन्छन्, होइन, हामीले आफ्नो कर्तव्य पुरा गरेका छौँ, होइन, कहिले काहीँ तलमाथि हुन्छ, कहिले हामी मनाउने गल्ती हुन्छ, त्रुटिहरू हुन्छन्, त्यसमाथि अब उहाँहरूसँग म क्षमा प्रार्थी।
अहिले सुन्नुभयो झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर 4 रहेको रत्न ज्येष्ठ नागरिक वृद्धाश्रम सेवा केन्द्रकी अध्यक्ष गीता ढकालसँग गरिएको कुराकानी।
अब त दिनदिनै गर्मी पनि बढ्दैछ, कहिलेकाहीँ चलेको सिरसिरी हावाले वातावरणलाई शीतल बनाए पनि त्यो हावाले उडाएको धुलोका कारण मानिसहरूलाई रुगाखोकी लाग्ने र कहिलेकाहीँ त ज्वरो पनि आउने गर्दछ। यस्तो अवस्थामा विशेष गरी ज्येष्ठ नागरिकहरूले धेरै सतर्कता अपनाउनु पर्दछ। बिहान बेलुका वा दिउँसोको समयमा बाहिर फेर हिँड्दा न्यानो लुगा लगाएर हिँड्नुपर्छ। दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। धुवाँ धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। यदि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagarik@gmail.com jestnagarik@gmail.com पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्। लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढ़ी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राई र म राजन कार्की पनि विदा हुन्छौ। नमस्कार।
मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा बनाऊ इनको जीवन हामी हसी खुशी भरा भरा।
जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी, जय हो ज्येष्ठ नागरी।